नमस्कार। कार्यक्रम बदलिँदो नेपालमा तपाईंलाई स्वागत छ। म दीपाती मल्सिना। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। बीच बाटोमै पेट्रोलको चोरी रोक्न नेपाल आयल निगमले ट्याङ्करमा लकिङ सिस्टम अर्थात ताला लगाउन थालेको छ। करोड़ौं मूल्य बराबरको ठूलो परिमाणमा पेट्रोल चुहावट हुन थालेपछि निगमले ढिलै गरी भए पनि ट्याङ्करमा लकिङ सिस्टम जडान गर्न थालेको हो। तर ताला लगाउन थालेपछि चालकले असहयोग गरेका छन्। केही दिन उनीहरूले ढुवानी नै रोकेर विरोध पनि गरे। निगमले अति आवश्यक वस्तुको आपूर्ति अवरूद्ध गर्नेलाई कार्यवाही गर्ने चेतावनी दिएपछि अहिले ढुवानी फेरि सहज भएको छ। बदलिँदो नेपालमा आज हामी यही विषयमा केन्द्रित हुनेछौं। झापाबाट शुरू गरिएको लकिङ सिस्टम अरू सबै नाकामा कहिलेसम्म विस्तार गरिन्छ त? यसै विषयमा कुराकानी गर्न हामीसँग निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराई हुनुहुन्छ। भट्टराईजी, तपाईंलाई कार्यक्रममा स्वागत छ।
हस्, थ्याङ्क यू, धन्यवाद।
झापाबाट शुरू गर्नुभएको छ यो पेट्रोल चाहिँ बीच बाटोमै चोरी हुनलाई रोक्न पर्यो भनेर धेरै लामो प्रयासपछि, धेरै लामो प्रक्रियापछि यहाँहरू सफल हुनुभएको छ। अहिलेको उपलब्धि हेर्नुपर्दा चाहिँ के देखिन्छ?
यो अब यो अति नै एउटा आन्तरिक सुधारको नेपाल आयल नियमको दैनिक एउटा चाहिँ कार्यप्रणालीमा कार्यपद्धतिमा सबैभन्दा ठूलो आन्तरिक सुधारको एउटा चाहिँ कडीको रूपमा हामीले यसलाई चाहिँ लागू गरेका छौँ। यहाँले पनि भन्नुभयो यो बहुप्रतीक्षित पनि हो र यो अब अहिले चाहिँ कसरी सम्भव यो यसको प्रक्रिया चाहिँ के छ भने इन्डियन ऑयलले जस्तो सिलगढीबाट सबभन्दा पहिला हामीले त्यहाँबाट सुरु गरेका छौँ। इन्डियन ऑयलले त्यहाँबाट सिलगढीमा ट्याङ्कर लोड गरिसकेपछि ताला लगाइदिने र अनि त्यो साँचो चाहिँ स्पेसल खालको ताला हो र साँचो पनि एकदम यो कपी गर्न नसक्ने र यो ऑयल कम्पनीकै यही प्रयोजनको लागि भनेर भारतको चाहिँ कम्पनी गोदरेजले बनाएको चाहिँ यो ताला साँचो हो। यसको चाहिँ डुप्लिकेसन पनि यसको सम्भव छैन अहिलेसम्म। अब हुन त अब यसका केही कुराहरू आउलन् पछि गर्दै जाँदाखेरि र यस्तो अति नै भरपर्दो र चाहिँ विशेष प्रविधिको चाहिँ एउटा चाहिँ ताला हो। यो ताला उहाँहरूले उता लगाइदिइसकेपछि हामीसँग साँचो हुन्छ। अस्ति हामीले साँचो हस्तान्तरणको काम पनि अस्ति हामीले सकिसक्यौँ। हामीसँग यता साँचो छ अनि एनओसीको डिपोमा आएर हामी खोल्छौँ। पछि यो ट्रान्सपोर्टेसनको क्रममा हुने जति पनि अब यो किसिमको चाहिँ यसमा एनामोलिजहरू छ, जति गलत कामहरू छ त्यो पनि यसले हुन दिँदैन र हाम्रो चालकहरूलाई पनि यसले चाहिँ सुरक्षित बनाउँछ। किनभने उहाँले गाडी केही समय कतै रोकेर राखेको बेलामा, खानखान गएको बेलामा, अरू बेला कस्तो हुन्थ्यो भने अरू कसैले आएर त्यो खोलिदिन सक्ने, भल खोलिदिन सक्ने, तेल चोर्न सक्ने, तेल लैदिन सक्ने, अनि त्यो तेल चोरीको क्रममा आगो लाग्न सक्ने र थर्ड पार्टी ड्यामेज पनि हुन सक्ने यस्ता खालका चाहिँ गतिविधिहरू पनि हुन सक्थ्यो भने ती सबै गतिविधिलाई यसले चाहिँ कम्प्लिटली चाहिँ हटाउने एउटा चाहिँ कदम हो।
केही समय अगाडि सुरु गर्न साथ विरोध पनि भयो, चालकहरूले यसरी ताला लगाउन पाइँदैन पनि भन्नुभयो, बुझाइमा गलत भएर हुन सक्छ
हो। यो कुरो उहाँहरूले पनि राम्रोसँग नबुझ्नु भएको हो र कतिपय त्यो अब चालक साथीहरूलाई चाहिँ उचाल्ने तत्त्वहरू पनि त्यहाँ थिए। यसले चाहिँ यो यो सिस्टमले चाहिँ अब पहिलाको जुन सिलको सिस्टम थियो त्यो सिल चाहिँ भरपर्दो नभएको कारणबाट यो चार्जहरू चाहिँ स्वयं चालकहरूलाई पनि लाग्ने गरेको थियो कि चालकहरूले बीच बाटोमा तेल झिक्छन्, यसो गर्छन्, उसो गर्छन्, यसमा चाहिँ बदमासी छ भन्ने चाहिँ चार्ज नलागेको होइन, त्यो चार्ज लाग्ने गरेकै हो। अब यो लक लागेपछि चाहिँ उहाँहरू चाहिँ त्यो चार्जबाट चाहिँ उहाँहरूले त्यो चार्ज पनि लाग्दैन र यसमा चाहिँ लकिङ सिस्टम भइसकेपछि अब यहाँले पनि भन्नुभयो पहिला चाहिँ अब कतिपय चालकहरूले चाहिँ त्यो त्यसलाई आफ्नो अधिकारको रूपमा पनि लिएको थियो होला कि तेल चाहिँ अब हाम्रै हो, हाम्रै जिम्मामा हामीले ल्याइरहेको छौँ भन्ने पनि लाग्थ्यो होला। तर त्यसो चाहिँ होइन रहेछ, यो त नेपाल आयल नियमको तेल रहेछ, यो त सरकारी कम्पनीले सरकारी कम्पनीसँग गरेको कारोबार रहेछ, यो नेपाल आयल नियमको आफ्नो अधिकार रहेछ, आफ्नो ट्याङ्करमा आफ्नो हामीले भाडा तिरेको ट्याङ्करमा हाम्रो माल चाहिँ ताला लगाएर ल्याउन पाउने चाहिँ नेपाल आयल नियमको आफ्नो अधिकार रहेछ भन्ने कुरो पछि उहाँहरूले पनि यो सबै कुरो बुझ्नुभयो, रियलाइज पनि गर्नुभयो र त्यो अनुसार नै अब उहाँहरूले आफ्ना चाहिँ केही असन्तुष्टिका कुराहरू चाहिँ अहिले चाहिँ समाधान भएको छ। अब उहाँहरूलाई चाहिँ अब कतिपय मागहरू पनि उहाँहरूको हामी अब कस्तो छ भने यो ढुवानीको ऊ भनेको नेपाल आयल नियमले चाहिँ ढुवानीकर्ता हाम्रा ढुवानीकर्तासँग मात्रै हाम्रो सम्झौता हुन्छ र ढुवानीकर्ताको ट्याङ्कर ढुवानीको सबभन्दा ठूलो चाहिँ एउटा देशभरिको एउटा नेटवर्क छ नेपाल पेट्रोलियम ढुवानी व्यवसाय महासंघ त्यो महासंघ र अनि नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएसन जुन पेट्रोल पम्पहरूको पनि छुट्टै एउटा संगठन छ र ढुवानीकर्ताहरूको पनि छुट्टै संगठन छ ती दुवै संगठनका केन्द्रीय स्तरका अध्यक्ष महासचिव लाई पनि सँगै हामीले लिएर किनभने हाम्रो कन्ट्राक्चुअल रिलेसन भनेको चाहिँ ढुवानीकर्तासँग छ र चालकसँग चालक जति साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ ढुवानीकर्ताको मातहतमा हुनुहुन्छ ढुवानीकर्ताको कर्मचारीको रूपमा उहाँहरूले चाहिँ काम गर्नुभएको छ त्यस अर्थमा पनि हामीले यो कुरो राख्यौँ कि तपाईँहरूको कुनै केही गुनासो छन् भने ढुवानीकर्तासँग कुरा गर्नुहोस् तपाईँहरूको चाहिँ आफ्नो सम्बन्धित गाडी मालिकहरूसँग कुरा गर्नुहोस् भनेर उहाँहरू पनि कुरा गर्नुभयो र उहाँहरूले पनि यो चाहिँ यो सहजीकरणमा चाहिँ उहाँहरूले पनि सहयोग गर्नुभयो किनभने यसको डिजाइन यसको ड्रइङका विषयमा र कसरी काम गर्ने भन्ने विषयमा नेपाल आइलियमले आफ्ना स्टेक होल्डरहरू छन् जुन विक्रेता र ढुवानीकर्तालाई पनि सँगै लिएर उहाँहरूसँग छलफल गरेर परामर्श गरेर उहाँहरू पनि साथै सँगै लिएर नै हामी गइरहेको चाहिँ अवस्था थियो यो होइन कि नेपाल आइलियमले कसैलाई कुरै नबुझाइकन यो बारेमा बताउँदै नबताइकन एकैचोटि अनायास गरेका कुरो पनि होइन हामीले अलिकति पहिलादेखि नै एउटा चाहिँ तयारी गरेर हो यो कहिलेदेखि गर्ने भन्ने कुराहरूमा चाहिँ अलिकति केही ढिलो पनि भइरहेको थियो यसलाई तदारुकताका साथ हामीले इन्डियन आवाजसँग जस्तो अहिले इन्डियन आवाजसँग तत्काल यसलाई चाहिँ कुराकानी गरेर इन्डियन आवाजले ताला दिने नदिने भन्ने कुरो पनि पहिला कन्फ्युजन थियो र म आफैले पनि इन्डियन ओइलसँग दुई तिन पटक कुराकानी गरिसकेपछि अनि उहाँहरू बल्ल यो चाहिँ ताला चाहिँ उहाँहरू दिनै अब चाहिँ सहमत हुनुभयो र उहाँहरूले ताला दिनुभएपछि हामीलाई सजिलो पनि भएको हो इन्डियन ओइलले ताला जुन जुन ठाउँमा उहाँले चाहिँ ताला चाहिँ दिन सक्ने समयमा उहाँको भएको छ त्यो त्यो समयबाट हामीले चाहिँ ताला लगाउन सुरु गरेको सबभन्दा पहिला सिलगढीमा उहाँले ताला दिन सक्ने अवस्था भयो र त्यो भावनाले हामीले सिलगढीबाटै सुरु गरेको निगमका स्टेक होल्डरहरू ढुवानीकर्ता र चाहिँ हाम्रा विक्रेताहरू किन अब सिलगढी डिपोबाट तेल इनकेस कम आयो भने पनि त्यसको इम्प्याक्ट चाहिँ विक्रेतालाई पर्छ त्यो विक्रेताहरूको पनि यसमा हित छ ढुवानीकर्ताको पनि हित छ र स्वयं चालक साथीहरूको पनि यसले चाहिँ मर्यादा बढाउने चाहिँ काम यो लकिङबाट हामीले गरेको छ
एउटा आरोप लाग्ने गरेको त्यो आरोप हट्छ भन्ने अपेक्षा पनि
हो हामीले त्यो अपेक्षा गरेका छौँ यसमा चाहिँ म उहाँहरूलाई मात्र आरोप लाग्ने गरेर भने यो त निगमकै निगमका कर्मचारीलाई समेत त्यो आरोप लाग्ने गरेका थियो निगमका कर्मचारी समेत मिलोमतोमा यस्तो भएको छ उस्तो भएको छ भन्ने कुरोहरू पनि भएको हुनाले यो आन्तरिक शुद्धिकरणको चाहिँ एउटा चाहिँ ठुलो एउटा कडीको रूपमा यो विषय अगाडि आएको छ
यहाँले यो आन्तरिक शुद्धिकरणको लागि जुन लाखौं करोड नोक्सानी हुने गरेको थियो पेट्रोल आयात गर्दाखेरि केही ढुवानी व्यवसायीहरूले अहिले पनि सबैमा चाहिँ सबै ट्याङ्करमा ताला लगाउन सक्दैनौ किनकि खर्च धेरै छ भन्ने गरेका छन्
हामीले यी सबै खर्चहरूलाई हेरेर ढुवानीकर्ताको हुन सक्ने सम्पूर्ण चाहिँ फिक्स कस्ट र उहाँहरूको अपरेटिङ कस्टहरूलाई हेरेर नै एउटा स्ट्यान्डर्ड एउटा साइन्टिफिक फर्मुला छ त्यो साइन्टिफिक फर्मुला मार्फत नै हामीले चाहिँ ढुवानी भाडा चाहिँ पासन गर्दै आएका छौँ र डिजेलको मूल्य बढ्दा बढ्ने र घट्दा ढुवानी भाडा घट्ने त्यो मेकानिजम अलरेडी नेपाल आइलले लागू गरिसकेको अवस्था छ त्यसो हुँदाखेरि चाहिँ कुनै नयाँ कस्टहरू पर्यो भने पनि हामीले त्यसलाई चाहिँ कसरी व्यवस्थित गर्ने भन्ने एउटा हामीसँग साइन्टिफिक एउटा फर्मुला छ त्यो फर्मुलाबाट कस्ट एड्रेस गरी गर्ने हामीले एउटा मेकानिजम अलरेडी बनाइसकेका छौँ र यो कुरो दोस्रो कुरो चाहिँ अब यो जति यसबाट हुने घाटाहरू छ यो नहुँदाखेरि हरेक विक्रेतालाई ढुवानीकर्तालाई हो ढुवानीकर्ताले अहिले ताला चाहिँ उहाँले किन्नु परेको छैन खालि चाहिँ गाडीमा चाहिँ एउटा पर्मानेन्ट एउटा फिटिङ जुन बनाउनुपर्छ ताला झुन्याउने ठाउँ अथवा रडहरू स्टिल रडहरू हिन्जहरू चाहिँ जो बक्स बनाउनु पर्ने जति पनि एडिसनल फिटिङ छ त्यो फिटिङ चाहिँ सुरुकै ट्याङ्क ट्रकको कस्टको रूपमा एउटा चाहिँ आउने गरिकन हामीले त्यसरी चाहिँ हिसाब पनि गरिदिएका छौँ र दोस्रो कुरो पुराना चाहिँ ट्याङ्करहरू जुन पुराना ट्याङ्करहरू पनि हो ढुवानी व्यवसाय का साथीहरूले ढुवानी व्यवसाय महासङ्घले पनि यो कुरो होइन यो चाहिँ ट्याङ्करको फिटिङ चाहिँ हामी बिहोर्छौँ ताला निगमले लगाइदियोस् फिटिङ चाहिँ हामी बिहोर्छौँ भन्ने हिसाबले नै यो काम अगाडि बढेको हुनाले यसमा उहाँहरूले सहयोग गर्नुभएको छ
अहिलेको अवस्थालाई हामीले हेर्नु पर्दाखेरि कुनै पनि राम्रो काम गर्न लाग्यो अथवा कुनै एउटा सुधारको कार्यक्रम गर्न लाग्यो भने त्यहाँ विरोधका आवाजहरू उठ्ने गरेका छन् जसको कारण चाहिँ नेपाल आयल निगम बेला बेलामा घाटामा जाने गरेको छ भनेर निगमको उच्च पदाधिकारीहरूले नै पनि बताउँदै आएका छन् त्यसै हो अब सुधार होला भन्न सकिन्छ कि भन्न सकिन्छ
अनि यो अब हामीले चाहिँ एउटा चाहिँ सुधारको किनभने अब अहिले देशमा नयाँ सरकार पनि आएको छ अब सम्पूर्ण चाहिँ एउटा कन्ट्रीले नै एउटा चाहिँ काँचुले फेर्ने एउटा चाहिँ पोइन्टमा हामी अहिले आइपुगेका छौँ यो अवस्थामा नेपाल सरकार स्वयंले पनि यो समृद्धिको विषय विकास र समृद्धिलाई अगाडि बढाएको अवस्था छ भने विगतमा जे जस्तो थियो त्यो ती कुराहरूलाई चाहिँ ती कमी कमजोरीलाई सच्याउने सुधार्ने र एउटा चाहिँ स्थायी रूपमा त्यसलाई समाधान गर्ने एउटा चाहिँ दिशातर्फ सम्पूर्ण मुलुक नै अगाडि बढिरहेको अवस्थामा हामीले पनि जस्तो अब हरेक अफिसहरू त्यो अन्तर्गतका सङ्घ संस्थान प्रतिष्ठानहरूमा पनि सबैले चाहिँ कस्ट कटिङका मेजरहरू सुधारहरू गर्दाखेरि चाहिँ समग्रमा मुलुककै सुधार हुने हो त्यस मानेमा अब हामीले आन्तरिक सुधार गर्दाखेरि यसमा भएका चाहिँ लिकेजहरू अन्य अनावश्यक खर्चहरू पनि व्यवस्थित हुने कटौती हुने र पक्कै पनि हो यसले चाहिँ नाफामा लिएर जान पनि सहज हुने हुन्छ इन जेनरल प्रिन्सिपल हुन्छ तर आयल नियमको परिस्थिति भनेको जस्तो अब अहिले हाम्रो खर्च चाहिँ कति छ त प्रशासनिक खर्च जुन हामीले यत्रो चाहिँ आयात भण्डारण र ढुवानी सबै कुरो गरिरहेछौँ यो गर्नको लागि चाहिँ हाम्रो खर्च भनेको धेरै छैन हामी 60 पैसा प्रति लिटरमा अहिले सञ्चालित छौँ जम्मा 60 पैसा प्रति लिटरमा हाम्रो कस्टहरू सबै कस्टहरू यसमा आइसकेको छ तपाईँले भन्नुभयो अहिले लकिङको यो चाहिँ अब ढुवानीको यसमा चाहिँ अरू अरू खालको चाहिँ जति पनि प्रशासनिक कर्मचारी तलब सरसुविधा सबै यसमा चाहिँ आएको छ भने अरू चाहिँ एउटा चाहिँ प्राविधिक एउटा चाहिँ नोक्सानी भन्ने अर्को शीर्षक छ त्यसमा पनि त्यस्तै 50-60 पैसाको चाहिँ एउटा चाहिँ प्राविधिक नोक्सानी जुन टेक्निकल अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै एउटा चाहिँ लेभलमै हामी छौँ हाम्रो त्यो लसेसहरू पनि बढी छैन यी दुईवटा कडी मुख्य एनओसीको इफिसियन्सी जाँच्ने नाप्ने भन्ने चाहिँ दुईवटा कडी भयो रह्यो त्यसपछिको सबैभन्दा ठुलो चाहिँ सेगमेन्ट भनेको हामीलाई चाहिँ असर पार्ने हामीले जति मेहनत गर्दाखेरि पनि हुँदै नहुने भनेको अन्तर्राष्ट्रिय बजार मूल्य हो इन्टरनेसनल मार्केट प्राइस बढ्दै गयो हामीले त्यो अनुसार चाहिँ कस्ट त्यसलाई चाहिँ समयमै एडजस्ट गर्न सकेनौँ भने चाहिँ हामीलाई त्यो अवस्थामा हामीले हाम्रो खर्च कटौती गरेर पनि हामीले भ्याउँदैनौँ हाम्रो कर्मचारी कसैले 1 पैसा तलब नलिकन कारोबार गर्छौँ हामी तयार छौँ भन्दाखेरि पनि हामी त्यो भ्याउँदैन किन त्यो सबै हाम्रो 60 पैसा चाहिँ प्रति लिटर छ अब उता चाहिँ 2 रुपियाँ 3 रुपियाँ 4 रुपियाँ घाटा भयो भने त्यो 60 पैसा छोडेर पनि अझै पनि घाटा हुन्छ हो यस्ता खालका चाहिँ केही चाहिँ बाध्यात्मक र चाहिँ नेपाल आयल नियमको पकड र नियन्त्रणभन्दा बाहिरको परिस्थितिमा चाहिँ हामी घाटामा जाने गरेका हो तर हाम्रो चाहिँ इनिफिसियन्सी नेपाल आयल नियमको चाहिँ खर्च चाहिँ बढी भएर ओभरहेड कस्टहरू चाहिँ अनियन्त्रित भएर लसेसहरू लिकेजहरू अत्यन्त बढी भएर हामी कहिले पनि घाटामा गएको अवस्था चाहिँ छैन र यसलाई पनि यो अन्तर्राष्ट्रिय बजार जुन आयो यसलाई चाहिँ व्यवस्थित गर्नलाई अहिले हामीले चाहिँ यो विगत 3 महिना 3-4 महिना अगाडिदेखि हामीले चाहिँ एउटा अटो प्राइसिङ मेकानिजमलाई चाहिँ एकदमै यसलाई इफेक्टिभली हामीले लागू गरिरहेको अवस्था छ बढ्दा बढ्ने र घट्दा घटाउने मूल्य समायोजन चाहिँ यहाँले भन्न खोज्नुभयो जुन पहिलाको जस्तो अत्यन्त घाटा भएर ठुलो ह्याभक हुने आपूर्ति नै असहज हुने यसलाई चाहिँ हामी समाधानै गर्न नसक्ने एउटा चाहिँ ठुलो कन्ट्रीको ठुलो हेडेकको रूपमा जुन बस्ने अथवा त्यो अवस्था पुग्ने अवस्था चाहिँ अहिले छैन हामीले यसलाई चाहिँ अटोमेटिक प्राइसिङ मेकानिजम मार्फत यो विषयलाई चाहिँ एड्रेस गरिसकेका छौँ र यो आम चाहिँ उपभोक्ता र पत्रकार साथीहरू र समाजका सबै कोण र कर्नल सबैले यो विषयलाई बुझिसक्नु भएको छ अहिले किनभने यो विदेशबाट आयात गरेर ल्याएको चिज अब नेपालमा कस्ट अनुसार लागत अनुसार चाहिँ बिक्री वितरण गर्न सकिएन भने घाटा हुँदै जाने अनि इन्डियन ओइललाई पैसा तिर्न नसक्ने पैसा तिर्न नसकेपछि उसले तेल कटौती गर्ने उसले उताबाट कटौती भएपछि हामी लाइन लाग्ने यतातिर हामी बिच एक अर्को आरोप प्रत्यारोप सुरु हुने हामी आफैले व्यवस्थापन गर्न नसक्ने र हामीले आरोप चाहिँ एक आपसमै हामी चाहिँ झगडा पनि गर्ने भिडन्त पनि गर्ने र यसको दोष चाहिँ मिल्यो भने अन्त पनि लगाउने हो यो खालको चाहिँ परिस्थिति जुन विगतमा भयो अब चाहिँ यो अगाडि यस्तो चाहिँ आउँदैन हुँदैन र हामीले चाहिँ अटोमेटिक प्राइसिङ मेकानिजम मार्फत यसलाई व्यवस्थित गराएको छौँ भन्ने हामीलाई विश्वास छ अब यो अनुरूप नै अगाडि जाँदाखेरि यहाँले भन्नुभयो जस्तो चाहिँ ठुलो घाटाको चाहिँ स्थिति चाहिँ अब सामना गर्नु नपर्ला भन्ने हामीलाई लाग्छ
यहाँहरूले भने जस्तै हामी पनि आशा गरौं अबका दिनमा पेट्रोल लिनको लागि लाइन बस्न नपरोस् हामी फेरि पनि एकपटक लकिङ सिस्टममै फर्क्यौं झापाबाट सुरु भएको छ अब अरू ठाउँमा अरू नाकामा चाहिँ कहिलेसम्म पुग्छौं
राम्रो प्रश्न सोध्नुभयो अब हामीले चाहिँ झापाबाट सुरु भइसक्यो भने अब दोस्रो फेजमा इन्डियन ओइलले कुन पोइन्टमा ताला व्यवस्था गरिसकेका छ भनेर हामीलाई सूचना आउँदाखेरि एउटा बेतालपुर डिपो र गोन्डा डिपो, बेतालपुर डिपोबाट हाम्रो भैरव क्षेत्रको लागि चाहिँ तेल आपूर्ति हुन्छ भने गोन्डा डिपोबाट नेपालगञ्ज क्षेत्रको लागि आपूर्ति हुन्छ भन्नाले भैरव र नेपालगञ्ज हामीतिर अनुभव गर्ने पोइन्टहरू भनेको भैरव र नेपालगञ्ज क्षेत्रमा दोस्रो चरणमा यी पोइन्टहरूमा चाहिँ हामी लकिङ चाहिँ सुरु गर्छौँ
यो अवधिभित्र गर्छौँ भन्ने कुनै समय त
यो छ हामीले चाहिँ अस्ति सिलगढीमा जुन सुरु भयो यसको चाहिँ लगभग पन्ध्र दिनभित्र हाम्रो चाहिँ तयारी चाहिँ त्यो ठाउँबाट सुरु गर्ने भन्ने छ र समग्र सबै लकिङ चाहिँ सबै ट्याङ्क ट्रकमा फिटिङ बनाउने र सबै ट्याङ्क ट्रकमा लक लागिसक्ने हामीले चाहिँ एउटा चाहिँ लक्षित समय भने हामीले 3 महिनाको तोकेका छौँ यो 3 महिनाभित्र हामी सबै ट्याङ्क ट्रकमा लक लागिसक्यो फिटिङ पनि जस्तो अब अहिले कतिपय पुराना ट्याङ्क ट्रकमा त्यो फिटिङ गर्दै हुनुहुन्छ कहीँ वर्कसपहरू छन् तिनीहरूले चाहिँ एकदम तदारुकताको साथ हरेक गाडी चाहिँ फिटिङ बनाउने कामहरू चाहिँ भइरहेछ र एउटा गाडी चाहिँ लगभग 2-3 दिनमा निस्किरहेको अवस्था छ जुन जुन वर्कसपमा त्यो फिटिङ लागि गइरहेछ त्यो गाडी एउटा गाडी चाहिँ 3 दिनमा निस्किरहेको अवस्था छ र धेरै वर्कसपहरू पहिला 1-2 मात्रै थियो भने अहिले चाहिँ त्यो वर्कसपहरू धेरै ठाउँमा छन् र त्यो फिटिङ सकिसकेपछि र अनि सम्बन्धित इन्डियन ओइलको डिपोमा गएपछि जुन डिपोबाट लकिङ सुरु भयो र फिटिङ भएको गाडीमा उता उहाँहरूले चाहिँ ताला लगाइदिनुहुन्छ यो खालको तरिकाले 3 महिनाभित्रमा सकिसक्ने हाम्रो योजना छ अब काम गर्दै जाउँ अब अनि कति कतिसम्म सकिन्छ अनि त्यसपछि अब हामी भन्न सक्छौँ हामी अहिले टोटल चाहिँ देशभरि नै को हिसाबमा जाँदाखेरि हामीसँग झन्डै 1800 ट्याङ्कर छन् 1800 ट्याङ्कर हुँदाखेरि चाहिँ झन्डै दिनको 400-500 ट्याङ्करहरू लोड हुन्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विभिन्न नाकाबाट नेपाल इन्डो नेपाल बोर्डरको विभिन्न नाकाबाट ट्याङ्करभित्र छिर्छन् 400-500 उसमा छ र 1800 ट्याङ्करमा चाहिँ सबैमा लक लागिसक्ने समय भनेको लगभग 3 महिनाको हामीले तोकेर हामी अगाडि बढाएछौँ
यो सबै ट्याङ्करमा लक लागिसकेपछि ताला लागिसकेपछि चाहिँ कति चुहावट हुने गरेको थियो त्यस बराबर चाहिँ कति रकम बचत हुन्छ भन्ने अनुमान हो
अब धेरै कुरा सुधार हुन्छ कतिपय निगमलाई चाहिँ प्रत्यक्ष रूपमा असर पर्ने पनि सेभिङ हुन्छ भने कतिपय यहाँले महसुस गर्नुभयो अप्रत्यक्ष रूपमा मुलुकलाई नै फाइदा हुने कुराहरू पनि यसमा जोडिएका छन् जस्तो अहिले हाम्रो चाहिँ बोर्डर प्राइस अत्यन्त बढी छ पेट्रोलमा 22 रुपियाँ प्रति लिटरसम्म नेपालमा सस्तो छ अनि डिजेलमा 25-28 रुपियाँसम्म प्रति लिटर नेपालमा हामी सस्तोमा बेचिरहेछौँ अब यो धेरै मूल्य अन्तरको कारणले गर्दाखेरि अब कतिपय अवस्थामा यो ट्याङ्क ट्रकहरू आवत जावत इन्टरनेसनल बोर्डर क्रस गरिनु पर्दाखेरि चाहिँ यो ट्याङ्क ट्रकहरू पनि यसमा जिम्मेवार छन् कि भनेर यो हामीप्रति एउटा आशंका पनि भइरहेको अवस्था छ अब यो त चाहिँ सबै लक लागिसकेपछि त्यसपछिको विवरणहरू कस्तो आउँछ डाटाहरू कसरी चाहिँ आउँछ यो सबै कुरो हेरेर हामी भन्न सक्ने विषय हो तर हामी यसमा चाहिँ आशावादी छौँ यसले धेरै पक्षहरू चाहिँ सुधार गर्छ अहिले ठ्याक्कै रकममा यति लिटर यति पैसा भनेर ठ्याक्क भन्न नसके तापनि अहिले सुरुमै यो भन्न अलिकति कठिन छ
यसै पेट्रोलको कुरा भयो ग्यास पनि त्यसै गरी लिक हुन्छ भन्ने कुराहरू आइराखेको छ त्यसमा चाहिँ केही गर्छौँ कि गर्दैनौँ
यहाँले अर्को महत्त्वपूर्ण प्रश्न सोध्नुभयो जस्तो पेट्रोलियम प्रडक्टको लागि चाहिँ हामीसँग डिपो छ हाम्रो आफ्नै डिपो छ हाम्रो आफ्नै भण्डारण छ पेट्रोल डिजल मट्टितेल अब इन्धनको लागि र हामी आफैले हामीले चाहिँ करारमा राखेका ट्याङ्करमा त हामी ढुवानी गरिरहेछौँ भने एलपी ग्यास चाहिँ यो कम्प्लिटली निजी क्षेत्रले उहाँहरू आफैले बुलेट अथवा ट्याङ्करहरू उहाँहरू आफैले व्यवस्थापन गरेर इन्डियन ओइलको रिफाइनरीबाट ग्यास आफैले आफ्नो बिन्दुसम्म उहाँहरूले ल्याउनुहुन्छ त्यसो भएको हुनाले ढुवानीको जिम्मा ढुवानीको सम्पूर्ण जिम्मा नै उहाँहरूले नै आफैले गरिरहनु भएको छ त्यसो हुँदाखेरि उहाँहरू र ग्यास उद्योगी र ट्रान्सपोर्टरको बिचमा नै सम्झौता भएर उहाँहरूले ट्रान्सपोर्टरलाई भाडा तिर्ने गरिकन ल्याउनुहुन्छ त्यो सेगमेन्टमा अब हामी चाहिँ इन्भल्भ छैनौँ त्यसमा नेपाल आइलियौँ त्यसबाट हुने टेक्निकल लस पनि हामीसँग कुनै सम्बन्ध राख्दैन र उद्योगहरूले दिएको समग्र खर्चहरूबाटै उहाँहरूले त्यसलाई चाहिँ व्यवस्थापन गर्नुभएको अवस्था छ
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल आज हामी आयल निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराईसँगको कुराकानीका साथमा छौं यतिन्जेल हामीले पेट्रोलको चुहावट टोक्न निगमले थालेको लकिङ सिस्टमका बारेमा कुराकानी गर्यौं केही बेरमा पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरिदमा भइरहेको ढिलाइ र विवादका विषयमा फेरि निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराईसँग कुराकानी गर्नेछौ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
तपाई अहिले बदलिदो नेपाल सुन्दै हुनुहुन्छ। आज हामी आर्थिक विशेष कार्यक्रममा छौं। हामी आज पेट्रोलको चोरी रोक्न थालिएको लकिङ सिस्टमका बारेमा निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराईसँग कुराकानी गरिरहेका छौं। भट्टराईजी फेरि पनि स्वागत छ।
धन्यवाद।
अब पेट्रोलियम पदार्थको भण्डारणतर्फको कुराकानी गरौँ। यस अगाडि हामीले भोगिसकेका छौं इण्डियाले नाकाबन्दी लगाएको समयमा कति दुःख पायौं भन्ने कुरा, फेरि त्यस्ता दिन नआउला भन्न पनि सकिन्न किनकि यस अगाडिका विगतले पनि देखाइसकेका छन्। भण्डारण क्षमता वृद्धि किन ढिलाइ भइरहेको?
यहाँले अति नै महत्वपूर्ण एउटा प्रश्न उठाउनुभयो। यो अहिले पनि विगतमा हामीले मूल्य समाधान गर्न नसक्दा अथवा मूल्यलाई व्यवस्थित गर्न नसक्दा भने त्यो रकम तिर्न नसक्दा आपूर्तिमा सङ्कट आएर हाम्रो लाइन लाग्यो भने अर्को परिस्थिति पनि हामीले देख्यौँ, जुन चाहिँ हामीसँग भण्डारण नभएको कारणले गर्दाखेरि पनि नेपाली उपभोक्ताहरूले चाहिँ पेट्रोलियम पदार्थ प्राप्त गर्नलाई रातभरि कतै सुत्नु पर्यो, बाटोमै बस्नु पर्यो, सुत्नु पर्यो, विविध किसिमका दुःख कठिनाइहरू चाहिँ भोग्नु परेको हामीलाई यो हामीले प्रत्यक्ष अनुभूति गऱ्यौँ। र थोरै आएको तेललाई पनि कसरी व्यवस्थापन गर्ने, कसरी गर्नु पर्दो रहेछ, त्यसका चुनौतीहरू के हुँदो रहेछन्, त्यो पक्षतिर पनि हामीले धेरै दुःख पनि पायौँ, हामीले धेरै मेहनत पनि गऱ्यौँ, धेरै म्यानेज पनि गऱ्यौँ। यदि नेपाल आइल्यौँ त्यति बेला हुन्थेन भने अत्यावश्यक सेवा र चाहिँ त्यस्तो खालको क्षेत्रहरूमा, संवेदनशील क्षेत्रहरूमा पेट्रोलियम पदार्थको आपूर्तिमा ठूलो सङ्कट आउने थियो। यो कारणले गर्दा नेपाल आइल्यौँको भूमिका पनि एउटा चाहिँ महत्त्वपूर्ण रहेछ भन्ने कुरो सरकार, योसँग सम्बन्धित विभिन्न चाहिँ एजेन्सीहरू र पब्लिक जनता सबैले चाहिँ बुझिसक्नु भएको अवस्था हो। र त्यसपछि त्यति बेलाकै अवस्थामा नेपाल सरकारले एउटा निर्णय चाहिँ के गर्यो भने हामीसँग चाहिँ भण्डारणै रहन्छ, भण्डारणै क्षमता हामीसँग कम रहेछ, यो कारणले गर्दाखेरि पनि हामीलाई म्यानेज गर्न धेरै अप्ठ्यारो पऱ्यो, चुनौती भयो भन्ने कुरो सबैले महसुस गरिसकेपछि बल्ल नेपाल सरकारले 90 दिनको भण्डारण क्षमता विकास गर्नुपर्ने रहेछ भन्ने कुरो चाहिँ पहिलोचोटि एउटा चाहिँ महसुस भयो। त्योभन्दा अगाडि नेपाल आइल्यौँ हामी आफैले मात्रै पनि स्टोरेज क्यापेसिटी बढाउनुपर्छ भन्दाखेरि त्यसले खासै त्यो विषयले त्यति महत्त्व पाइरहेको अवस्था थिएन। उयो हामी नेपालमा हामी भोगेर मात्रै केही कुरो सिक्ने हाम्रो नेपालीको आफ्नै एउटा चाहिँ स्वभाव पनि छ। हो पक्कै पनि हामीसँग अहिले भएको चाहिँ भण्डारण क्षमताले जम्मा 5 देखि 7 दिनको मात्रै चाहिँ खपत धान्ने अवस्थामा हामी छौँ। जम्मा 5 देखि 7 दिनको मात्रै भण्डार यो क्षमता धान्ने भएको हुनाले सबैभन्दा चुनौतीपूर्ण अवस्था चाहिँ भण्डारणकै छ। अहिलेको परिस्थितिमा सबैभन्दा चुनौतीपूर्ण स्थिति भनेको नेपाल आइल्यौँको लागि चाहिँ भण्डारण क्षमता नै हो। र यसतर्फ कसरी काम गर्ने त भन्ने हिसाबले चाहिँ नेपाल सरकारले एउटा चाहिँ नीतिगत निर्णय गरिसकेका छ। हरेक प्रदेशमा त्यही प्रदेशको खपतको रेसियोमा 90 दिनको माग धान्ने गरिकन हरेक प्रादेशिक संरचना अनुसार चाहिँ भण्डारण क्षमता विकास गर्ने भनेर एउटा चाहिँ नीतिगत निर्णय गरिसकेका छ। त्यो अनुरूप नेपाल आइल्यौँले पनि यो काम यसरी नै अगाडि बढाउनलाई केही कामहरू विगतमा गरि पनि सकेका छ। अब यहाँले चाहिँ भन्न खोज्नुभएको जग्गाको व्यवस्थापनको कुराहरूमा अलिकति केही चाहिँ चर्चा परिचर्चा भएर त्यसमा चाहिँ केही विवादहरू पनि आयो, तर एउटा चाहिँ प्रक्रियासङ्गत हिसाबबाट त्यो कुराहरू अब आवश्यकता मुलुकको आवश्यकता अनुसार चाहिँ कुन कुन क्षेत्रमा कति कति चाहिँ थप भण्डारण क्षमता जरुरी पर्छ भन्ने हिसाबबाट र नयाँ ठाउँहरू जस्तो अहिले नेपाल आइलेको जति पनि डिपोहरू छन् त्यही डिपोमा थप क्षमता हामी बढाउन सक्दैनौँ र त्यो डिपोमा भएको क्षमताले जम्मा 5 दिन 7 दिनको मात्रै खपत धान्न सक्दछ। त्यहाँ त्यही ठाउँमा थप बढाउन नसकिने भएको हुनाले र प्रादेशिक संरचना अनुसार कुन कुन नयाँ ठाउँमा डिपोहरू चाहिँ बनाउनुपर्छ त भन्ने हिसाबबाट सञ्चालक समितिले एउटा नीति तथा कार्यक्रम मार्फत व्यवस्थित गरेर नेपाल आइलेन्डले त्यो कार्यक्रमहरू अगाडि बढाएको स्थिति हो।
हामीले अघि कुराकानी गर्यौं बाटोमै चोरी हुने पेट्रोलको चाहिँ रोक्नको लागि, पेट्रोलियम पदार्थ रोक्नको लागि जुन आन्तरिक सुधारको काम सुरु भयो, तर नेपाल आयल निगमको प्रशासनिक काममा चाहिँ सुधार गर्न नसकेरै हो यो जग्गा विवाद चाहिँ पटक पटक आइरहने अनि फेरि मत्थर हुने, फेरि सुरु हुने, फेरि मत्थर हुने, काम चाहिँ अगाडि नबढ्ने
होइन। अब यसमा त यो विषय जग्गाको अब खरिदको विषय एउटा छुट्टै परिस्थिति रह्यो। यो किनभने यो नयाँ एउटा काम पनि भयो, किन सधैँ नियमित गरिरहने कामको विषय पनि यो परेन, त्यसो भएर पनि यसमा चाहिँ केही अब आशंकाहरू केही यसमा चर्चा परिचर्चा भयो. अहिले यो अब छानबिनकै विषय भए हुनाले यसमा धेरै म अहिले चाहिँ कमेन्ट गर्न चाहन्न. तर मुख्य कुरो चाहिँ के हो भने मुलुकलाई आवश्यकता परेको चाहिँ विषय चाहिँ भण्डारण क्षमता वृद्धि गर्नैपर्छ. जुनसुकै हिसाबले पनि हामी भण्डारण क्षमता बढाएनौँ भने अब कस्तो देखिएको छ भने वार्षिक यो दुई तिन वर्षको हामी डेटाहरू हेर्ने भने वार्षिक 15-20% ग्रोथ छ. र अहिले भएको जुन हामी 5-7 भन्छौँ यो पनि 4-5 वर्षसम्म यदि हामीले खासै नयाँ भण्डारण क्षमता विकास नगर्ने हो भने यो त 0 दिनमा झर्ने अवस्था. हामी 1 दिन पनि नआउने बित्तिकै यता लाइन लाग्ने अवस्था छ. र अहिले नै पनि 5-7 दिनको छ भनेर भन्दाखेरि पनि 2-4 दिन कतै लोड भएन, कुनै पोइन्टमा लोड भएन, कतै कुनै उसबाट चाहिँ अवरोध आयो भने मुलुकमा तुरुन्तै लाइन लाग्ने अवस्था छ र तुरुन्तै भद्रगोल हुने स्थिति चाहिँ त्यो अवस्थामा अहिले हामी चुनौतीपूर्ण अवस्थामा नै हामीले यसको आपूर्ति व्यवस्थापन गरिरहेछौँ. त्यसो भएको हुनाले चाहिँ भण्डारण अति नै जरुरी छ. अब यसमा चाहिँ सम्बद्ध सबै पक्षहरू बसेर छलफल गरेर यसलाई कसरी विकास गर्ने, कसरी निर्माण गर्ने, अब नयाँ सरकार पनि अब स्थायित्व भएको एउटा चाहिँ सरकार पनि आइसकेको छ. अब मन्त्रीज्यू पनि असाध्यै यो भण्डारण बढाउनुपर्छ भन्ने कुरामा पोजिटिभ हुनुहुन्छ. हामी सबै बसेर सल्लाह गरेर यसलाई कुन विधिबाट कसरी अगाडि बढाउने भन्ने कुरामा हामी अत्यन्त चिन्तित छौँ र यसतर्फ चाहिँ काम चाहिँ अब सबै एजेन्सीसँग सल्लाह गरेर छलफल गरेर सबैको चाहिँ सुझाव अनुसार हामी अगाडि बढ्छौँ. अब जस्तो जग्गा व्यवस्थापन गर्न यति समय लाग्ने, त्यसपछि निर्माणको यति समय लाग्ने, अब कतिपय कुराहरू चाहिँ कस्तो पनि छ भने सरकारी लेभलबाट केही ठाउँहरू उता उत्तरतर्फ चीन सरकारसँग पनि एउटा चाहिँ सहमति भएको विषय छ. 3 ठाउँमा काभ्रेको 5 खाल अनि नुवाकोटको बट्टार र तनहुँमा यी 3 ठाउँमा चाहिँ चिनिया सरकारले चाहिँ भण्डारण बनाइदिने भन्ने खालको पनि एक हिसाब किताबले कुराकानी अगाडि बढेको हो. सरकारी लेभलमै एउटा छलफल भएको विषय, छलफल भएर कुनै लेभलको एउटा अन्डरस्ट्यान्डिङ सहमति भइसकेको विषय हो. अब त्यो विषयले अब फेरि अलिकति त्यसले चाहिँ प्राथमिकता पाउला र त्यो अनुसार अगाडि बढ्ला भन्ने हामीलाई विश्वास हामीले लिएका छौँ. र त्योभन्दा बाहेक त्यो छुट्टै छँदैछ र नेपाल आइनियम पनि आफैले पनि यो जग्गा व्यवस्थापन गरेर गर्न खोजेको चाहिँ विषय हो. र यसमा हामीले अहिले चाहिँ यो जति पनि पुरानो चाहिँ डिपोहरूलाई चाहिँ अपग्रेड गर्ने, मोडर्नाइजेसन गर्ने र नयाँ ठाउँमा भण्डारण क्षमता बनाउने यसको लागि चाहिँ इन्टरनेसनल कन्सल्टेन्ट कल गर्नलाई हामीले चाहिँ यो टेन्डर पनि गरिसकेका हो. युआई हामीले चाहिँ जारी गरिसकेका हो र सर्ट लिस्टिङको एउटा चाहिँ प्रक्रियामा हामी छौँ. अब यो प्रक्रिया पनि हामी अब सञ्चालक समिति अथवा मन्त्रालय सबैसँग सेयर गरेर यसलाई कसरी अगाडि बढाउने भन्ने त्यो हाम्रो छलफल भइरहेछ. र भण्डारणको लागि चाहिँ अब एउटै मेथडले भन्नुभन्दा पनि जस्तो कतिपय छिमेकी मुलुकहरूसँगको सहयोग लिएर पनि हामीले बनाउनु पर्नेछ. नेपाल आइनियमले आफैले यहाँले चाहिँ भन्ने पनि सक्नु, हाम्रो प्रशासनिक दक्षता क्षमता यो सधैँ गरिरहेको काम पनि छैन. अब अहिले हामीले चाहिँ यहाँभन्दा अगाडि 20 वर्ष अगाडि मात्रै भण्डारण क्षमता बढाएको थियौँ. 20 वर्षभित्रमा कुनै पनि हामीले चाहिँ एक थोपा पनि भण्डारण गर्ने नयाँ क्षमता हामीले बढाएको छैनौँ. धेरै पहिला लगभग हाम्रो चाहिँ 2 महिना धान्ने चाहिँ क्षमता बनाएको थियो. जति बेला अन्तिमको 20 वर्ष अगाडिको भण्डारण क्षमता चाहिँ हाम्रो झन्डै 2 महिनाको खपत धान्ने बनेको थियो त्यति बेला. त्यो 2 महिनाबाट झर्दै झर्दै अहिले 5 दिनमा आएको छ. अन्त यो 20 वर्षको बीचमा हामीले कुनै पनि क्षमता विस्तारको काम गरेका छैनौँ. त्यो भएको हुनाले हामीसँग यसको प्राविधिक ज्ञान सिपको चाहिँ कमी छ, प्राविधिक क्षमताको कमी छ र यो चाहिँ निर्माण व्यवस्थापनको चाहिँ एउटा चाहिँ क्षमता चाहिँ हामीसँग अहिले चाहिँ नभएको अवस्था छ. या त हामीले आउटसोर्सिङ गर्नु पऱ्यो या कुनै कन्ट्रीले यसमा चाहिँ सघाइदिनु पऱ्यो, बनाइदिनु पऱ्यो. यी सबै विभिन्न खालका चाहिँ मोडालिटी मध्ये कुन चाहिँ मोडालिटीमा अगाडि बढ्ने भन्ने कुरो चाहिँ अहिले अब नेपाल सरकारसँग हामी छलफल गरेर सल्लाह गरेर कतिपय अब हामी हाम्रो चाहिँ उतापट्टिको सप्लायर इन्डियन ओइलसँग पनि केही कुराहरू भइरहेछ. पाइपलाइन अहिले एउटा प्रोजेक्ट रूपमा अगाडि आइरहेछ, इन्डियन ओइलले बनाइदिइरहेछ, भारत सरकारको सहयोग भइरहेछ भने त्यो पाइपलाइन विस्तारको कुरो पनि छ. त्यो पाइपलाइनसँग जोडिएका डिपोहरू चाहिँ फेरि अब उतैतिर नै हामीले बनाउन दिँदाखेरि उपयुक्त हुने पनि देखिन्छ. भनेपछि दुवैतर्फबाट कता कताबाट हामीले के सहयोग लिन सक्छौँ छिमेकी मुलुकहरूबाट, उहाँहरू दुवै पक्षसँग विगतमा भइसकेका चाहिँ सहमति र चाहिँ छलफल अनुसार अगाडि बढ्दाखेरि यो बनाउन नसकिने विषय छैन, यो बनाउनु पर्छ. यसमा नेपाल आइनियम चाहिँ अति नै गम्भीर छ. गत वर्षको वार्षिक नीति तथा कार्यक्रममा नै आएको हो. गत वर्षको वार्षिक नीति तथा कार्यक्रम अनुसार नै ती कामहरू भएको हो. र त्यति बेलाको बजेटमा त्यो कामहरू भयो भने अहिलेको यो हाम्रो चाहिँ कस्तो छ भने नेपाल आयल निगमलाई कुनै नयाँ काम गर्नु पर्यो भने सञ्चालक समितिले बजेटको चाहिँ एउटा चाहिँ व्यवस्था चाहिँ जुनसुकै समयमा नि गर्न सक्छ. त्यसो भन्नाले नेपाल सरकारको चाहिँ यो बजेट एकचोटि पास भएपछि बिचमा केही गर्न नमिल्ने भन्ने हुँदैन. हाम्रो कुनै राम्रो कार्यक्रम भयो सञ्चालक समितिलाई उपयुक्त लाग्यो भने त्यति बेलै बजेट रकम छ भने र सञ्चालक समितिले स्वीकृति दियो भने त्यो बजेट व्यवस्थित भएर त्यो खरिदको प्रक्रिया अगाडि बढ्छ. त्यसो भएको हुँदैन हामीलाई त्यति धेरै यो बजेट निर्माणको लागि नेपाल सरकार जाने होइन, अर्थ मन्त्रालय हुने होइन, नेपाल आयल निगमकै सञ्चालक समितिले त्यहाँ स्वीकृत गरेर बजेट हुने भावनाले बजेटको चाहिँ काम गर्ने एउटा मेथड र विधि र त्यसको चाहिँ क्षमता त्यसका चाहिँ कम्पोनेन्टहरू अगाडि आउँदाखेरि यो यो काम गर्नुपर्ने भन्ने विषय सञ्चालक समितिमा भएपछि बजेटको निर्णयलाई चाहिँ कुनै समस्या हाम्रो हुँदैन.
अहिले वार्षिक रूपमा 15% माग बढ्दो छ पेट्रोलियम पदार्थको, बीस पुगिसकेको छ अहिले, त्यही अनुसारको आपूर्ति चाहिँ भइराखेको छ कि छैन?
आपूर्ति चाहिँ त्यही हो, अहिले हामी 15-20% बढाएर नै हामीले आपूर्ति गर्नु परिरहेछ. जति खपत्छ त्यति नै हामी आपूर्ति गरिरहेछौँ भने 15-20% जुन बढेको छ त्यो अहिले हाम्रो सबै मेकानिजमहरू हामीसँग भएको संरचनाहरू डिपो ढुवानीकर्ता इभन विक्रेताहरू जति पनि सङ्ख्या छ सबै एउटा चाहिँ अप्टिमम क्यापेसिटीमा चलिरहेको अवस्था चाहिँ छ र हामीले अहिलेको माग चाहिँ धान्न सकिरहेछौँ धान्न सक्छौँ र छिटै नै यसमा जुन जुन सेक्टरमा चाहिँ क्षमता चाहिँ कम हुँदै गएको छ त्यसका क्षमता बढाउँदै लिएर जानुपर्ने जरुरी छ. जस्तो ट्याङ्करहरूको कमी भयो भने ट्याङ्करहरू बढाउँदै लिएर जानु पर्यो, बिक्री गर्ने पोइन्टहरू कमी महसुस हुँदै गयो कन्जेसन हुँदै गयो भने बिक्री गर्ने पोइन्टहरू पनि बढाउँदै लिएर जानु पर्यो र यो हिसाबले कतिपय हाम्रो डिपोहरू चाहिँ ट्रान्सफर गर्ने र चाहिँ लोड गर्ने पोइन्टहरू कम भयो भने डिपोहरू पनि बढाउँदै लिएर जानु पर्यो. जस्तो चाहिँ अब भण्डारण त एउटा पक्ष भयो, भण्डारणभन्दा बाहेकको ह्यान्डलिङ मेकानिजम पनि को चाहिँ क्षमता पनि हामीले चाहिँ बढाउँदै लिएर जानुपर्ने जरुरी छ र कतिपय चाहिँ प्राइभेट सेक्टरबाट चाहिँ बढ्ने अवस्था छ भने जस्तो ट्याङ्करहरू प्राइभेट सेक्टरले राखिरहेछ, पेट्रोल पम्पहरू प्राइभेट सेक्टरले राखिरहेछ भने अब नेपाल आयल निगमले चाहिँ भण्डारण बनाउनु पर्यो, लोडिङ अनलोडिङका मेकानिजमहरू डिपोहरू नेपाल आयल निगम बनाउनु पर्यो भने सँगसँगै अब ट्याङ्कर र अरू चाहिँ विक्रेताहरू चाहिँ थप्ने चाहिँ निजी क्षेत्रबाट हुने भन्दा निजी क्षेत्र प्लस नेपाल आयल निगम दुइटैको संयुक्त चाहिँ प्रयासबाट यो डिमान्ड चाहिँ हामी एड्रेस गर्दै गइरहेको स्थिति छ.
अहिले दिनहुँ चाहिँ बजारमा कति किलो लिटर जान्छ पेट्रोल?
अहिले हाम्रो झन्नै पेट्रोल चाहिँ 12-15 लाख लिटरसम्म दैनिक बिक्री छ
लिटरमा
भने डिजेल चाहिँ 50-55 लाख लिटर बिक्री छ, मट्टी तेल चाहिँ अत्यन्तै कम छ झन्नै 50-70,000 लिटर छ दैनिक, हवाई इन्धन चाहिँ 8 लाख लिटर जस्तो छ, 7-8 लाख लिटर चाहिँ दैनिक बिक्री छ र यसरी हेर्दाखेरि चाहिँ समग्रमा झन्नै 75-80 लाख लिटरसम्मको दैनिक बिक्री छ समग्र पेट्रोलियम पदार्थ ग्यास बाहेक. एलपिजी चाहिँ झन्नै दिनको 80,000 सिलिन्डर प्रतिदिनको बिक्री छ.
कति
आयात पनि त्यसरी नै दिनको 80,000 सिलिन्डर झन्नै खपत छ, आयात पनि त्यही हिसाबले नै
आयात र खपत
बराबरै छ किनभने जति चाहिने त्यति नै ल्याउने हो. अब यो भण्डारणमा राख्ने भण्डारण क्षमता जस्तो एनओसीसँग छैन एलपिजीको र अरू सबै प्रडक्टमा जस्तो अघि मैले भने 5-7 दिनको चाहिँ नेपाल आयल निगमसँग भएको क्षमता हो भने एलपिजी चाहिँ अझै चुनौतीपूर्ण छ, यसको चाहिँ भण्डारण क्षमता नेपाल आयल निगमसँग छैन. जति छ त्यो निजी क्षेत्रमा स्थापित भएका चाहिँ ग्यास उद्योगीहरूसँग छ, उहाँहरूसँग भएको भण्डारण क्षमता भने करिब 6,500 मेट्रिक टन हो. त्यो भनेको पनि यदि त्यो भण्डारण क्षमता इफेक्टिभली प्रयोग हुने हो भने त्यो पनि 3-5 दिनको खपतको मात्रै क्षमता हो.
सरसर्ती हेर्नुपर्दा त अझै पनि 1-2 दिन भारतमा सार्वजनिक विधा पर्दै अथवा केही परि आयो भने त निकै चुनौती देखिन्छ, किनकि हामीसँग भण्डारण क्षमता त वृद्धि भइसकेको छैन.
यो डे टु डे अहिले हामीले कसरी म्यानेज गरिरहेछौँ भन्ने एउटा केही इन्ट्रेस्टिङ कुराहरू पनि छ यसमा. पहिला जस्तो भारतमा सरकारी छुट्टी चाहिँ हाम्रो शनिबार मात्रै छुट्टी छ नि, उहाँहरूको शनिबार र आइतबार 2 दिन सरकारी छुट्टी छ. एकताका नेपालमा पनि 2 दिन छुट्टीको हामीले प्र्याक्टिस गरेका थियौँ, अहिले हामीतिर 1 दिन छुट्टी छ, उहाँहरूतिर 2 दिन छुट्टी छ. जस्तो कैयौँ डिपोहरू पहिला 2 दिन छुट्टी हुन्थ्यो, अहिले हामीले इन्टरनल रिक्वेस्ट गरेर हप्तामा 2 दिनमध्ये 1 दिन मात्रै छुट्टी गरिदियो अथवा सन्डे मात्रै छुट्टी गरेर शनिबार चाहिँ लोड देऊ भनेका छौँ. जस्तो अहिले शनिबार लोड कैयौँ डिपोहरूमा शनिबार लोड सुरु भइसक्यो, जस्तो बरौनी शनिबार लोड हुन्छ, रक्सोल शनिबार लोड हुन्छ, बेतालपुर शनिबार लोड हुन्छ. पहिला शनिबार लोड हुन्थेन, पहिला 2 दिनै छुट्टी हुन्थ्यो किनकि त्यति बेला डिमान्ड पनि कम थियो, हामीसँग भण्डारण पनि थियो, 2 दिन उता लोड नहुँदाखेरि पनि हामी सहज रूपमा गर्न सक्थ्यौँ भने अब बिस्तारै चाप चाहिँ कस्तो भएको छ भने हप्तामा सातै दिन लोड गर्नुपर्ने अवस्थामा रक्सुल पुगिसकेको छ र अहिले कैयौं महिना अस्तिको चुनाव ताकाको झन्नै तीन चार महिना एक दिन पनि छुट्टी नदिकन हामीले रक्सुलबाट लोड गरायौँ र त्यो भएको कारणले गर्दाखेरि मात्रै हामीले चाहिँ यो चाहिँ आपूर्ति चाहिँ सहज गर्न सकेका छौँ। अब त्यहाँ पनि कर्मचारी हुन्, अब जस्तो लेबर लको कारण उसले नियमअनुसार एक दिन छुट्टी पनि चाहिँदो रहेछ, धेरै कुराहरू हुँदाहुँदै पनि हामीले इन्डियन ओइललाई चाहिँ विशेष परिस्थितिमा कहिले काहीँ मात्रै सन्डे छुट्टी हुन्छ, नभए अधिकांश सन्डे पनि हामीले रक्सुलमा लोड गराइरहेछौँ। यो खालको चाहिँ अवस्थाबाट चाहिँ हामी गुज्रिरहेछौँ किनभने उतातिर इन्डियन ओइलको सप्लाई गर्ने पोइन्टको क्यापासिटी पनि लिमिट छ। जस्तो रक्सोलमा नै पनि पेट्रोलको भण्डारण क्षमता कम छ, त्यसो भएको हुनाले यो रक्सोल डिप पनि अहिले इन्डियन ओइलले 50-60 किलोमिटर टाढा मोतिहारी भन्ने ठाउँमा नयाँ ठुलो क्यापासिटीको डिपो बनाएर सिफ्ट गर्दैछ र उहाँहरूको चाहिँ बेतालपुरबाट पेट्रोल दिने क्षमता पनि उहाँहरूको चाहिँ अब हाम्रो यति धेरै डिमान्ड बढ्यो कि उहाँहरूको क्षमता पनि कम भइरहेछ। कहीँ यो सबै कुरो उहाँहरूसँगको नियमित बैठकहरूमा हामीले कुरो राखिरहेछौँ, तिमीहरूको यो ठाउँ भएन, यो ठाउँमा क्यापेसिटी बढाउ, ऊ ठाउँमा क्यापेसिटी बढाउ, यहाँ पुगेन उता पुगेन भन्ने अहिले हाम्रो रिभ्यू मिटिङमा रिजनल लेभलका चाहिँ छलफलहरूमा यहाँ यो गरिदेऊ, अब यहाँ चाहिँ स्याटरडे पनि लोड दिन सुरु गरिदेऊ भनेर यस्ता खालका कुराहरू हामी डे टु डे बेसिसमा यो चाहिँ खपतलाई यहाँले सही कुरो भन्नु खपतलाई व्यवस्थापन गर्नको लागि चाहिँ हामीतिर मात्रै संरचना बढाएर भएको छैन कि इन्डियन ओइलको तर्फतिर पनि उनीहरू पनि त्यहाँ क्यापेसिटी चाहिँ इन्हान्स गर्नुपर्ने जरुरी छ र उनीहरूले त्यो कामहरू अगाडि पनि बढाइसकेका छ र यही चाहिँ यो आपूर्तिलाई व्यवस्थापन गर्नलाई नै भनेर हामीले अब जस्तो पाइपलाइनको अहिले कामहरू एकदम तदारुकता साथ सुरु भइरहेछ, रक्सोलदेखि अम्लिङ्गनसम्मको 37 किलोमिटर पाइपलाइनको पाइपहरू पनि आइसकेका छ। अब यो पाइपलाइन आइसकेपछि यही चिजलाई नै अझ ढुवानीको क्यापासिटी बढ्ने हो। जस्तो हामीले ट्याङ्क ट्रकबाट ढुवानी गर्दा जुन चाहिँ समस्या छ, जुन छुट्टी हुँदाखेरि पनि नहुने त्यहाँ पनि धेरै मान्छे कर्मचारी चाहिने, यता पनि धेरै कर्मचारी चाहिने, अब पाइपलाइन भएपछि त उता पनि पम्प चलाउने र 2-3 जना कर्मचारी हुँदा हुन्छ, हरेक गाडी चेक जाँच गर्नुपर्ने, पुलिसले बोर्डरमा चेक गर्ने, गाडी चेक गर्दै विभिन्न पोइन्टमा चेक गर्दै हरेक गाडीको एउटा कागज बन्ने, 100 गाडी छैन 100 कागज बन्ने, अहिले चाहिँ त्यो पाइपलाइन ट्रान्सफर कस्तो हुन्छ, एकपटकको ट्रान्सफर जम्मा एउटा कागज बन्छ। जस्तो रक्सोलबाट 250-300 गाडी लोड हुन्छन् दैनिक, त्यो 250-300 गाडीको जति पनि अपरेसनको काम छ हरेक च्याम्बर वाइज क्वान्टिटी नाप्नु पर्यो, त्यहाँ कर्मचारीले हरेक ट्याङ्कर एटेन्ड गर्नु पर्यो, त्यो नगरिकन अब चाहिँ के हुन्छ भने पाइपलाइनबाट ट्रान्सफर हुन्छ, उता पनि 2-3 जना कर्मचारी, यता पनि 2-3 जना कर्मचारीले, कुनै ड्राइभर ट्याङ्कर कुनै पनि इन्भल्भ नभइकन जमिन मुनि त्यो पाइप देखिँदा पनि देखिँदैन, जमिनको सतहबाट झन्नै 2.5 मिटर हुनाले 10-15 फिट तल त्यो पाइपलाइन बस्छ, कसैले देख्दा पनि देख्दैन। अहिलेको जुन सडक ट्याङ्क ट्रकले जुन सडकहरू प्रयोग गरिरहेछन् त्यो सडक चाहिँ हाम्रो ट्याङ्क ट्रकले प्रयोग गर्दैनन्, सडकको वेयर एन्ड टियर इन्भाइरोमेन्ट, जति त्यहाँ तेल ल्याउनलाई तेल बाल्नुपर्ने अवस्था जुन अहिले छ त्यो अवस्थाको अन्त्य हुन्छ, यसो धेरै किसिमका सुधारहरू हुने भएको हुनाले र क्षमता पनि बढ्ने भएको हुनाले हामीले पाइपलाइनलाई चाहिँ विशेष प्राथमिकताका साथ यसलाई चाहिँ हेरिरहेका छौँ र यो पाइपलाइन अम्लेगञ्जसम्म आइसकेपछि यसलाई अन्यत्र कहाँ कहाँ विस्तार गर्न सकिन्छ त्यसको पनि हामीले अध्ययन सुरु गरेर एउटा चितवनसम्म तान्नुपर्छ भन्ने पक्षमा हामी छौँ।
उहाँ हुनुहुन्थ्यो आयल निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराई। बदलिन्दो नेपालमा आज हामीले बिसबाटोमा करोड़ौं रूपियाँको पेट्रोल चोरी रोक्न निगमले थालेको प्रयास र पेट्रोलियम पदार्थको भण्डारणका विषयमा कुराकानी गर्यौं। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि कार्यक्रम बदलिन्दो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै दिपा तिमल सिन्हा बिदा हुन्छु। नमस्कार।